पिन्हा ابتدائی انتہائی درمیانی تمام قسم کی باتیں موجود ہیں اس کلام میں جو بھی آپ کو سنایا گیا. اس لیے کلام غلام کا مطالعہ, اس کو سمجھنے کی کوشش, سمجھ میں آ جائے تو پھر اس تعلیم کو محفوظ رکھنے کے واسطے ان کو یاد رکھ لینا بھی بہت آسان ہوتا ہے. ہم لوگوں کو اس کی قدر نہیں ہے. حضرت مولانا شاہ محمد کمال الرحمان صاحب دامت برکاتہ مہاراشٹرا اور گجرات کے مدارس کا دورہ کرنے کے لیے تشریف لے گئے تھے, تو وہاں ایک مدرسے میں پہنچے تو مولانا کی تشریف آوری پر وہاں کے طلباء نے ایک مجلس منعقد کی اور بچوں نے کلام غلام زبانی ایک سے بڑھ کے ایک انداز سے سنایا. اصحاب علم کے لیے علم معرفت کا ایک سمندر ہے, اس میں آپ نے سنا ہے باطن اگر خراب ہو, دنیا خراب ہے, ظاہر تیرا مثال گلستان ہوا تو کیا. آج کل بازاروں میں پھل آ رہے ہیں نا, پتا نہیں توڑ کے کوسا زمانہ ہو جاتا ہے. اوپر سے فریج میں رکھے رہنے کی وجہ سے ایک دم تر و تازہ دکھتے ہیں, کلر بھی اچھا, صورت بھی بہترین, دیکھنے میں ایک دم تازہ معلوم ہوتا ہے. پیسے دے کر خرید کر لاتے ہیں, لانے کے بعد میں چاقو بیچ میں رکھ کے جب اسے کاٹتے ہیں تو اندر سے پورا سڑا ہوا نکلتا ہے. ظاہر ہے کہ وہ حقیقتاً قابل قدر نہیں تھا, صورت سے سمجھ میں آ رہا تھا اچھا. بیچنے والے کو بھی برا بلا بولتے ہیں, اپنے اوپر بھی افسوس ہوتا ہے کہ میرے پیسے ضائع ہو گئے. کچھ کام کا نہیں ہوتا وہ, تو اندر سے سڑا ہوا, تو یہ باطن خراب ہے اس کا. ظاہر گلستان کے جیسا ہے, باغ کے جیسا دکھا, بہترین سرسبز و شاداب. ظاہر ہے کہ یہ چیزوں کے بیان کرنے سے متعلق نہیں ہے بلکہ انسانوں سے تخاطب ہے. اس میں یہ بتایا گیا ہے کہ انسان کی ایک ظاہری صورت ہوتی ہے اور انسان کی ایک باطنی حالت ہوتی ہے. اگر باطنی حالت اچھی نہ ہو, بہنیں بھی غور سے سنیں, معلوم ہوا سننے میں آیا کہ بڑی تعداد میں بہنیں بھی آتی ہیں اور ان کی خدمت میں ایک گزارش یہ بھی پیش کرنے کی ہے, شاید مجلس کے اخیر میں بھول جاؤں, وہ یہ کہ جب مجلس برخاست ہو, دعا ہو جائے, تو ویسے تو بہت سی خواتین حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے دروازے والے راستے سے عام طور پر واپس ہوتی ہیں, لیکن کچھ خواتین اسی دروازے سے یا اسی راستے پر نکلتی ہیں جس راستے سے مسجد میں بیٹھا ہوا مردانہ گزرتا ہے, تو اس کی بنا پر تھوڑے سے اختلاط کی شکل بن جاتی. جہاں تک ہو کوشش کرے اس بات کی کہ دوسرے راستے کا تعین ہو جائے اور اسی راستے سے نکلنا ضروری ہو تو تھوڑا سا اندازہ لگا لیا جائے کہ مردانہ اگر نکل رہا ہے تو ذرا سا توقف کر لیں, اور مردانے سے بھی کہنا یہی ہے کہ اگر زنانہ نکل رہا ہے تو ذرا آپ توقف کر لیں, تاکہ جانے آنے میں راستے میں اختلاط نہ ہو. بہنوں کو بھی یہ بات خوب اچھی طریقے سے ذہن میں رکھنی چاہیے, ایک ہے صورت کی اچھائی اور ایک ہے سیرت کی بہتری, ایک ہے ظاہر کا پرکشش بنانا اور ایک ہے باطن کا بہترین بنانا. تعلیمات قرآن, تعلیمات حدیث اور اسوہ نبوی صلی اللہ علیہ وآلہ وسلم کے ذریعے سے جس چیز کی طرف توجہ دلائی جا رہی ہے وہ یہ ہے کہ اس بات کی فکر کریں بھائی بھی بہنیں بھی کہ میرا اندرون اچھا ہو میرے بیرون سے, میرا باطن اچھا ہو میرے ظاہر سے, میری صورت کے مقابلے میں میری سیرت اچھی ہو. اسی لیے حدیث میں آتا ہے پیارے حبیب صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالیٰ تمہارے صورتوں کو نہیں دیکھتے، تمہارے دلوں کو دیکھتے، اندر کیا ہے اس اللہ سے محبت و عظمت کتنی ہے، پیارے حبیب صلی اللہ علیہ وسلم سے تعلق کیسا ہے، آخرت کی فکر کیسی ہے، دنیاوی محبت سے متعلق اندرون کا کیا حال ہے، اندرون میں جو صفات ہیں وہ کیسی ہیں، اللہ کو راضی کرنا اور اخلاص یہ صفت ہے یا ریاکاری اور دکھاوا یہ صفت، ہر ایک کے ساتھ ہمدردی، خیرخواہی، نیک نیتی یہ ہے اندرون میں، یا کسی کو نقصان پہنچانا، کسی کو تکلیف پہنچانا، کسی کو اذیت پہنچانا، کسی سے بغض رکھنا، کسی سے کینا کپٹ اور عداوت رکھنا، یہ ہے اندرون، اللہ جتنا دے اسی پر راضی رہنا یہ ہے اندرون میں، یا ناراضگی ہے اندرون میں کیا ہے، جتنا ملا اس پر قناعت ہے یا حرص اور حوث ہے، آخرت کی رغبت زیادہ ہے کہ دنیا کی چاہت زیادہ ہے، اندرون میں یہ چیزیں ہیں دیکھنے کی، اپنے آپ کو دوسروں سے کمتر سمجھتے ہیں یا برتر اور بہتر سمجھتے ہیں، کسی کام کے انجام دینے میں نظر اپنی قرآن و سنت اور پیارے حبیب صلی اللہ علیہ وسلم کی تعلیمات کی طرف ہوتی ہے، یا موجودہ دور میں لوگوں میں رائج طریقوں کی طرف ہوتی ہے، کیا ہے اندرون کا حال؟ اگر اندرون میں تکبر ہے تو باطن خراب ہے، اندرون میں تواضع ہے، عاجزی ہے، انکساری ہے، اپنے آپ کو دوسرے کے مقابلے میں کمتر سمجھنا ہے تو سمجھنا چاہیے کہ باطن اچھا ہے، اگر اندرون میں ریاکاری ہے، دکھاوا ہے، شہرت ہے، لوگوں کے درمیان میں چرچے کی خواہش ہے تو سمجھ جانا چاہیے کہ اندرون خراب ہے، اس کے برخلاف اللہ کو راضی کرنے کا جذبہ ہے، اخلاص ہے، ہمارے بڑوں نے، بزرگوں نے تو اس حد تک اہتمام کیا ہے اس بات کا کہ کوئی مسجد میں اجتماعی لوگوں کے موجودگی کے درمیان میں رویا، بہت رویا تو اس سے مل کے کہا رونا اللہ کی بارگاہ میں بہت اچھا ہے، مگر اچھا ہوتا کہ تم تنہائی میں گھر میں روتے۔ تو اس شعر میں حضرت نے کیا فرمایا، دیکھو اگر باطن خراب ہے تو یہ ظاہر کی صورت کی اچھائی، بہتری، مال دولت، وضاحت کی عمدگی، لباس کی قیمتی ہونا اور زیورات سے آراستہ ہونا، شکل صورت کا بہتر ہونا، اس کی کوئی بھی حیثیت نہیں، کیسی ہے اس کی حیثیت؟ کہتے ہیں اس کی حیثیت سراب جیسی ہے، ظاہر اگر باطن اگر خراب ہو، دنیا سراب ہے، سراب بولے تو کیا، سراب بولے تو چمکتی ریت کو بول دے، پیاسے آدمی کو پانی کی تلاش رہتی، ادھر ادھر نگاہ دوڑاتا، تیز دھوپ ہے، پیاس شدید ہے، جنگل کا علاقہ ہے، میدان ہے، صحرا ہے، نگاہ دوڑاتا، دور پر نظر پڑتی ہے تالاب دکھائی دیتا ہے، اسے بڑی امید بنتی ہے کہ وہاں پانی موجود ہے، وہاں جا کے پیوں گا، پیاس بجھاؤں گا، حلق کو بھگوؤں گا، زبان پر آئے ہوئے کانٹے یہ ختم ہوں گے اور پیاس کی تکلیف زائل ہوگی، اس مقصد سے بڑی امید کے ساتھ وہاں جاتا، دیکھ کے خوش ہو جاتا، اس دور سے پانی کا تالاب دیکھ کے خوش ہو جاتا، قریب گیا تو معلوم ہوتا ہے کہ پانی کا تو ایک قطرہ بھی وہاں نہیں، وہ تو چمکتی ریت تھی جو دور سے تالاب دکھائی دے رہی تھی۔ تو ایسی ریت کو سراب کہتے ہیں، اور ایسا شخص ظاہر ہے کہ ناکام و نامراد ہوتا ہے، تو حضرت فرماتے ہیں کہ باطن اگر خراب ہو، ظاہر سراب ہے، دیکھنے میں اچھا دکھ رہا بس، ہے کچھ نہیں۔ اسی کی مزید تاکید کے لیے کہتے ہیں ظاہر تیرا مثال گلستان ہوا تو کیا، دیکھنے میں بہت اچھا دکھ رہا ہے، کیا فائدہ ہے اگر اندر اچھا نہیں ہے، اندرون میں کفر ہے، شرک ہے تو باطن خراب ہے، ایمان ہے، توحید ہے تو باطن اچھا ہے، اخلاص ہے، نیت کی پاکیزگی ہے تو باطن اچھا ہے، ریاکاری دکھاوا ہے تو باطن خراب ہے، حرص اور ہوس ہے تو باطن خراب ہے، قناعت ہے زہد ہے تو باطن اچھا ہے، کبر اور عجب ہے تو باطن خراب ہے، تواضع ہے انکساری ہے تو باطن اچھا ہے، ہمدردی خیرخواہی ہے تو باطن اچھا ہے، دوسروں کے حق میں بدخواہی ہے، برے جذبات ہیں تو باطن خراب ہے۔ سمجھ میں آنے کے واسطے بتلا رہا ہوں کہ یہ باطن اچھا ہونا باطن خراب ہونے کا کیا مطلب۔ یہ جو تعلیم ہے، یہ جو مذاکرہ ہے، یہ جو مجلسیں ہیں، یہ دراصل باطن ہی کو بہتر بنانے کی تعلیم پر مشتمل ہوتے ہیں۔ باقی صحت کا خیال رکھنا یہ بھی ضروری ہے، صحت اچھی رہے، جسم قوی رہے تاکہ اللہ کی عبادت خوب کر سکیں، لیکن اس پر زیادہ زور دینے کی ضرورت نہیں پڑتی، اس واسطے کہ کھانے پینے اور ظاہر کو صحیح ٹھیک ٹھاک رکھنے کے سلسلے میں سبھی فکر مند رہتے ہیں۔ اسی واسطے یہاں ذکر اور مراقبے اور محاسبے کی تعلیم تو دی جاتی ہے، جم کو جانے کا مشورہ نہیں دیتے۔ باڈی بنانے کی تعلیم نہیں ہوتی، دل بناؤ، وہ تعلیم ہے، وہ دل بنانے کی، باطن بناؤ اپنا۔ ایک بہت ہی دو درجات کی بات ہے ایک شعر کے اندر، ایک یہ ہے کہ آپ نے غلطی کی اور توبہ کر لی، یہ ابتدائی درجہ ہے، اور ایک یہ ہے کہ غلطی کرنے کا خیال آیا تو شرمندہ ہو گئے، کس کی نافرمانی کا خیال آ رہا، جو میرا پیدا کرنے والا ہے، جو میرا مالک حقیقی ہے، جو میرا حقیقی حاکم ہے، جو میری ہر ہر ضرورت پوری کرنے والا ہے، جو میرا معبود ہے، اس کی نافرمانی کا خیال میرے کو آیا کیسا، اس پر شرمندہ ہو جاتا۔ یہاں پہنچ کر ایک بات سمجھ لیجئے کہ ایک درجہ ہوتا ہے ولایت عامہ کا اور ایک درجہ ہوتا ہے ولایت خاصہ کا۔ اہل ایمان کی بھی نتیجے کے اعتبار سے دو قسمیں ہیں، ایک وہ جو سزا میں دوزخ میں ڈالے جائیں گے پھر نکال لیے جائیں گے، اور ایک وہ ہیں جو اس میں ڈالے ہی نہیں جائیں گے۔ ظاہر ہے کہ دونوں میں فرق ہے نا، بعض وہ ہوں گے جو جہنم میں داخل ہی نہیں ہوں گے، اور بعض وہ ہوں گے جو جہنم میں خالد نہیں ہوں گے، ہمیشہ نہیں رہیں گے۔ جو ایمان والا ہے سرسری طور پر موٹی موٹی باتوں کا اس کو علم ہے، لیکن محنت مجاہدہ ریاضت ذکر فکر وغیرہ میں نہیں لگنے کی وجہ سے وہ جو ایمان کی چنگاری ہے اس کی بنا پر غلطی کرنے کے بعد اس کو احساس ہو جاتا غلط کرا، نہیں کرنا چاہیے تھا، برا ہوا جو کچھ ہوا، اب فوراً وہ توبہ اللہ کرتا ہے، دو رکعت نماز پڑھتا ہے، اللہ سے معافی مانگتا ہے اور یہ کرتا ہے کہ اب نہیں کروں گا۔ اور ایک وہ ہے کہ اس کا تعلق پروردگار عالم سے خوب تر ہو گیا، خوب ذکر کیا، خوب فکر کیا، ہمیشہ اس کے حکم کو پورا کرنے کی تدبیر اور کوشش میں لگا رہا، اس کے نتیجے میں اللہ تعالی سے خاص تعلق پیدا ہو گیا۔ اب یہ جو پہلا شخص ہے ایمان کی وجہ سے غلطی کا احساس اس میں پایا جا رہا، غلطی کو غلطی سمجھ رہا، لیکن اس قدر کمزور ہے کہ غلطی کر بیٹھا، ایک درجہ یہ ہے، مگر بہرحال اللہ سے تعلق تو ہے کہ اللہ کے نافرمانی کے نتیجے میں شرمندگی ہوگی، توبہ کی طرف خیال ہوا۔ نفس کی تین قسمیں ہیں، مشہور امارہ، لوامہ، مطمئنہ۔ کفار اور مشرکین کے جو نفس ہوتے ہیں وہ امارہ ہوتے ہیں، امارہ برائی کا حکم دیتے رہنے والے، لیکن جو بھی ایمان والا ہے نفس برائی کا حکم تو دیتا لیکن اس کے بعد میں ملامت کرتا کہ تو کرا ایسا، نہیں کرنا چاہیے تھا، توبہ کر لے، بہت برا ہوا جو کچھ ہوا، ایسے نفس کو لوامہ بولتے. لیکن اس کی مخالفت کرتے کرتے اور اللہ کی اطاعت کرتے کرتے اس درجے اللہ کا دھیان قائم ہوتا ہے، اس درجے اللہ سے تعلق قائم ہو جاتا ہے، اس درجے اللہ کی طرف توجہ ہو جاتی ہے کہ اب اللہ کی بات پورا کرنے پر آدمی کو اطمینان محسوس ہوتا، اور وہ جو مسلسل وساوس نفسانی کا جو شر ہوتا ہے اس سے ایک گنا اطمینان ہو جاتا، یہ نفس مطمئنہ ہے. تو وہ جو پہلی حالت ہے وہ تو صاحب ایمان جو بھی ہے ہر شخص کو حاصل ہے، جس کو ولایت عامہ کہتے ہیں، جو بھی ایمان والا ہے اس کو ولایت عامہ حاصل ہے. اللہ پاک نے قرآن پاک میں فرمایا اللہ ولی الذین آمنوا، اللہ ایمان والوں کا ولی ہے. اللہ ولی ہے تو یہ بھی تو ولی ہوا اس کا، تو ولایت عامہ تو ہر ایمان والے کو حاصل، لیکن ایک ولایت ولایت خاصہ ہے، اس کا تذکرہ قرآن پاک میں یوں آیا ہے الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون الذین آمنوا وکانوا یتقون. ایمان والے تقویٰ والے، اور اسی کی تاکید ایک جگہ یوں کی گئی ہے ان اولیاءہ الا المتقون، اللہ کے اولیاء تو بس متقی لوگ ہی ہیں. یہ ولایت ولایت خاصہ ہے. جب آدمی کو ہمیشہ ان کا لحاظ رکھنے لگے، رہنے لگے، یاد الہی میں مشغول ہے، طاعت الہی میں مصروف ہے، ایسا رب تو تعلق ہو گیا کہ ہمیشہ اس کا خیال رہتا ہے کہ مولا کا میرے سے تعلق کیسا ہے اور میرا ان سے رابطہ کیسا ہے، اس کے نتیجے میں انہی کی مرضی کا پاس و لحاظ رکھنے لگتا ہے. جیسا اولیاء کی تعریف کرتے ہوئے بعض جگہ کتابوں میں لکھا ہے المواظب علی طاعت اللہ. کون ہوتا ہے ولی؟ جو اللہ کی فرما برداری پر مسلسل لگا رہنے والا ہو. اسی لیے فرمایا کہ ولایت خاصہ کا حصول دو چیزوں پر موقوف ہے، ایک کثرت ذکر پر، دوسرے دوام طاعت پر. ہمیشہ یاد، ہمیشہ ان کے پسند کے مطابق کام میں لگے رہنا. جب اس قسم کا رابطہ کسی سے قائم ہو جاتا ہے تو اسی کا نام ولایت خاصہ ہے، اور ایسے ہی شخص کو صاحب نسبت بھی کہتے ہیں. فلانا صاحب صاحب نسبت بزرگ، کیا مطلب ہے اس کا؟ اللہ سے ایسا تعلق قائم ہو گیا کہ ہمارے حضرت مسیح الامت رحمۃ اللہ علیہ نے فرمایا تھا کہ ایسا تعلق قائم ہو جاتا ہے اللہ جل شانہ سے، اور ایسا لحاظ اور خیال رہنے لگتا ہے ان کا کہ اگر کسی برائی کی طرف خیال جانے بھی لگا تو اندر سے یہ خیال ہونے لگتا ہے کدھر وہ کیسا سوچ رہے تھے، ادھر کدھر جا رہے ہیں. اسی کو حضرت نے فرمایا ہے شرمندگی خیال گناہ پر کمال ہے. اللہ کی نافرمانی کا خیال کیسے آ گیا؟ گناہ بولے تو اللہ کی نافرمانی. ہاں اچھی طریقے سے یاد رکھنا، ہم لوگوں کے پاس میں گناہ کوئی اور چیز ہو گئی، جسے بولتے ہیں ہم لوگ گناہ، جس کو سب لوگ برا سمجھتے وہ ہے گناہ، جس کو سب لوگ برا نہیں سمجھتے وہ گناہ نہیں. جیسے اکثر گھرانوں کی خواتین بے پردہ باہر نکلتی ہیں تب وہ خاندان میں اس کو برا سمجھتے ہی نہیں، تو اس کو گناہ بھی نہیں سمجھتے. یا اسی طریقے سے آپ دیکھیں گے صاحب شراب پینا گناہ ہے، سود کھانا گناہ ہے، غیبت کرنا دوسرے لوگ گناہ نہیں سمجھتے تو ہم بھی گناہ نہیں سمجھتے. ہمارے پاس میں گناہ کا معیار الگ ہو گیا، جسے لوگ برا سمجھتے ہیں ہم برا سمجھتے ہیں، جسے لوگ برا نہیں سمجھتے ہم بھی اسے برا نہیں سمجھتے. اس کا نام تھوڑا ہی ہے گناہ. گناہ تو اللہ کی نافرمانی کا نام ہے، ایسے عمل کا نام گناہ ہے جس سے اللہ ناراض ہوتے ہوں. اس واسطے جتنے بڑے پاور کا گناہ شراب پینا ہے، بدکاری کرنا ہے، اتنا ہی بڑے پاور کا ہے غیبت کرنا بھی، برائی بیان کرنا بھی دوسروں میں. اس واسطے کہ اللہ نے اس کو بھی منع کیا، اس کو بھی منع کیا. उस पर भी सख्त वईद आई है, इस पर भी सख्त वईद आई है। तो जरा दरी से खुल जाने चाहिए दिलो दिमाग के अपने कि हम किसे बुरा समझ रहे हैं, किसे नहीं समझ रहे। दूसरे लोग जिसे बुरा समझते हैं हम बुरा समझते हैं, दूसरे लोग जिसे बुरा नहीं समझते हम भी बुरा नहीं समझते। अब घरों में ज्यादती होती है, जुल्म होता है, लड़कियों के ऊपर जुल्म हो रहा, बहुओं के ऊपर ज्यादती हो जा रही, गैर जरूरी मार रहे हैं पीट रहे हैं। अरे नहीं करना रही ऐसा गलत काम, बोल दो हर घर में होता है ऐसा। मतलब ये है कि वो गलती को गलती नहीं समझ रहे, गुनाह को गुनाह नहीं समझ रहे। गुनाह बोले समझ में आया ना, जिसको सब लोग बुरा समझते हैं वो तो है ही, शरीयत जिस चीज को बुरा समझे असल में वो है गुनाह। बाकी बहुत सारे लोग आ तो बस गुनाहों को गुनाह नहीं समझते, अच्छा काम समझते, तो शायद और लोग भी शायद अच्छा समझना शुरू कर दे रहे। इस वास्ते लोगों का तो एतबार ही नहीं है। जैसे आप लोगों में मशहूर हो गया, क्या जोड़े की रकम अगर नहीं लिए क्या है कि भाई कुछ गड़बड़ दिख रही है। इस वक्त में तो सबके लेने का निजाम है, तो इसका मतलब है कि लोग से अच्छा काम समझ रहे, हालांकि अच्छा काम नहीं है, खराब काम है। तो आम लोग जहनों में यही बन गया कि करना ही चाहिए वो काम। तो लोगों में राइज ख्यालात को हम लोगों ने मैयार बना लिया, अच्छाई का और बुराई, ये कोई मैयार नहीं। मैयार तो कुरान और सुन्नत है, मैयार तो शरीयत है कि अल्लाह अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम और शरीयत जिस चीज को अच्छी कहे वो अच्छी और जिस चीज को बुरी कहे वो बुरी। अगर समझ में आया तो बहुत बड़ा सबक है, समझ लीजिए जिंदगी की हर गोशे पर मुश्तमिल है। नहीं समझ में आया तो फिर मसला वही है, परवरदिगार आलम से मांगते रहने का एहतमाम करेंगे। अल्लाह दुनिया की हर बात मुझे समझ में आ जा रही है, दीन की बात ही समझ में नहीं आ रही। हर चीज दिल में आ गई अल्लाह ही नहीं आ रहे, हर चीज से मोहब्बत हो गई अल्लाह ही से नहीं हो रही। दुनिया परस्तों के नक्शे कदम पर चलना मेरे लिए आसान हो गया, और रहमतुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम खातमुन नबीयीन रब्बुल आलमीन के हबीब के नक्शे कदम पर चलना मेरे लिए मुश्किल हो गया। आदमी अपनी इस खराब सूरत हाल पर कफे अफसोस मलते हुए बारगाह इलाही में सजदा रेज होकर नाक पेशानी रगड़ते हुए यूं कहे कि मौला ये क्या मेरे दिल की खराब हालत है, आप इसको अच्छाई से तब्दील कर दीजिए। मांगे आदमी पर परवरदिगार, समझ में आ गया। जाहिर अगर खराब हो दुनिया शराब है, जाहिर तेरा बातिन अगर खराब हो दुनिया शराब है, जाहिर तेरा मिसाले गुलिस्ता हुआ तो क्या शर्मिंदगी ख्याले गुनाह पर कमाल है, करके गुनाह कोई अशेमा हुआ तो। इसके बाद क्या कहते हैं एक जगह, अपने से दूर होके उसे देख ही लिया, बरसों से मेरे दिल में वो मेहमान हुआ तो क्या। अपने से दूर होके उसे देख ही लिया, मुझसे करीब होके वो पिन्हा हुआ तो क्या, पास है मगर छुपा हुआ है। अब उसको देखने के चक्कर में रहा रहा मगर दिख रहा नहीं था तो क्या कर रहा। कहते हैं अपने से दूर हो गया, ये अपने से दूर होना बड़ी अजीब बात है। मुकम्मल फनाइयत जब हासिल होती है तब ये लफ्ज बोला जा सकता है। फानी जखेश होना है और उसके वास्ते तफसीली इल्म है। अपना आता पता क्या है मालूम करना, मेरा अपना क्या है वो मालूम करना, जो कुछ है वो किसका है वो समझना, अपना राबता उनसे कैसा है और उनका ताल्लुक मुझसे कैसा है वो खुलना, सब कहीं जाकर आदमी में आती है फनाइयत। जब फनाइयत आती है तो अब अपने से दूर हो जाता। मैं हूं बोले तो कोई आता नहीं है ना, जब तक मैं हूं उतने गुणों आते नहीं। छोटा सा तो दिल है, उसमें अपने बारे में क्या क्या समझ लेके बैठे हुए हैं पता नहीं। जब तक के वो है उन्होंने आते, इसी वास्ते दिल को अल्लाह के गैर से खाली करने का के तदबीर के तौर पर बुजुर्गों ने तरीके जिक्र बताए। ला इलाहा इल्लल्लाह के जरिए से, ला इलाहा के जरिए से अल्लाह के गैर को दिल से निकालो अपने तसव्वुर से, और अल्लाह के जरिए से अल्लाह ही की जात, उनकी मोहब्बत, उनकी मारिफत, उनके नूर, उनकी अजमत को दिल में रासिख करो तसव्वुर से, और ये ख्याल रखो कि दिल से गैर निकल रहा है और अल्लाह की मोहब्बत और उनकी अजमत मेरे दिल में रासिख हो रही है। इस तसव्वुर के साथ में जिक्र कर, वो तसव्वुर नहीं हो सक रहा बोल के बात साथी यहाँ जिक्र नहीं कर रहे हैं शायद। तसव्वुर रखने की कोशिश करते हुए जिक्र करते रहो, तसव्वुर कायम नहीं रहा तब भी जिक्र करते रहो। एक साहब ने जिक्र किया, करते रहे करते रहे करते रहे, मगर कुछ बन नहीं रहा था काम, बस दिल की दुनिया वैसी, कभी दखातिर हो गए, रंजीदा हो गए, शेख को लिखा, हजरत शायद अल्लाह मेरे से नाराज हैं, बहुत जिक्र कर रहा हूँ, बहुत उनका नाम ले रहा हूँ, बहुत उनका नाम जप रहा हूँ, मगर दिल की कैफियत में कोई तब्दीली नहीं आ रही, नाराज है कि क्या है कि ऐसा मालूम हो रहा। जवाब में उनके शेख ने लिखा, अगर तुमसे अल्लाह नाराज होते तो तुमको अपना नाम काय को लेने देते थे। उनका नाम लेने की तौफीक भी तो बहुत बड़ी इनायत है उनकी, छोड़ना मत इसे, कोशिश करना अपना काम है, अच्छा अमल पेश करने की कोशिश करना अपना काम है। हजरत मसीहुल उम्मत रहमतुल्लाही अलैह ने एक दफा इसी पर रोशनी डालते हुए यूं इरशाद फरमाया था कि देखो, अपनी कोशिश अपनी तदबीर के जरिए से अमल को अच्छे से अच्छा बनाने की कोशिश करो, इसके बावजूद वो हकीकी बनना तो मुश्किल है, उनकी शाया निशान तो नहीं हो सकता, मसनोई ही रहे, लेकिन उसकी मिसाल देते हुए यूं इरशाद फरमाया, किसी दो चार शख्सों में से तीन शख्सों ने मिसाल के तौर पर बेहतरीन किस्म का तरबूज, बेहतरीन किस्म का खरबूजा बेल से तोड़कर लाके बादशाह की खिदमत में पेश किया, एक से बढ़ के एक अच्छा है, असली है, वाकई है, लेकिन एक गरीब था, उसके पास खरीद के लाके देने के वास्ते कुछ नहीं था। उसने कहा कि मैं अपना हुनर ही दिखाऊं, कोशिश और मेहनत करूं। इस मकसद से उसने मिट्टी का गोला बनाया, पूरा उसका ढांचा वैसा ही बनाया जैसे खरबूजे का होता, उसकी काशें वैसी ही बनाई जैसे खरबूजे की होती, उस पे धारियां वैसी ही डाली जैसे खरबूजे पर होती हैं, उसके उसके ऊपर कलर वैसा ही लगाया जैसे खरबूजे का होता है, मेहनत करके कोशिश करके बिल्कुल खरबूजे जैसा बना, दूर से देखे तो खरबूजा ही दिख रहा। अब दोनों तीनों ने तो असली खरबूजा पेश किया बादशाह के दरबार में, और एक गरीब ने नकली खरबूजा पेश किया। हजरत फरमाते थे कि किसके खरबूजे से बादशाह ज्यादा खुश होगा, बोलो, असली खरबूजों की उसके पास में क्या कमी है, बादशाह के पास असली खरबूजों की क्या कमी है, देखना यह है कि मेहनत किसने ज्यादा की है। बादशाह की नजदीकी और उसका कुर्ब हासिल करने के लिए कोशिश और मेहनत किसने ज्यादा की है, जाहिर है कि उनको तो यूं कहेगा कि मियां तुम खरबूजा ले लेके आए हमारे बादशाह के दरबार में, ऐसे तो सैकड़ों हजारों लाखों हमारे पास पड़े हुए हैं, लेकिन इसने जो मेहनत की है इस पर खुश हो गया, उसे इनाम मिलता है, सही मेहनत की है, बड़ी दिलचस्पी दिखाई है, बड़े ताल्लुक का इजहार किया है। ऐसे ही फरमाते थे कि कोशिश करके अमल को बिल्कुल सही बनाने की जद्दोजहद अपना काम है। इंशाल्लाह अजीज परवरदिगार आलम तो आदमी की मेहनत को देखते हैं, कोशिश को देखते हैं, बेहतर से बेहतर अमल बनाने की कोशिश होनी चाहिए। तो जिक्र कर रहे हैं, दिल नहीं लग रहा। अरे भाई करते रहो, ये तो परवरदिगार आलम का की इनायत है, मेहरबानी है। करोड़ों इंसान रूए जमीन पर रहते हैं, सब पैसा 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 बोल रहे हैं, कुछ बंदे अल्लाह 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 बोल रहे हैं, अल्लाह को कौन पसंद आएंगे। बहरहाल ये अपने से दूर होने पर फिर उन्हें दिखाई देते हैं। समझ आखिरी सबक भी है, बहुत आगे का सबक भी है। तो ये बतलाना चाह रहा था मैं कि नज्म क्या है, उसमें बहुत कुछ हमारे लिए। इब्तदाई बात भी उसमें है, दरमियानी बात भी उसमें है, इंतहाई बात भी उसमें है। थोड़ी सी इबारत सुन लीजिए। हर ईमान वाले को अल्लाह ताला से ताल्लुक साबित है, जिसे निस्बत कहते हैं। निस्बत मुतलक ताल्लुक माल्लाह से साबित है और विलायत आम्मा में दाखिल है, जैसा कि इरशाद रब्बानी है, अल्लाह वलीयुल्लज़ीन आमनु युखरिजुहुम मिनज़ुलुमाति इलन्नूर, इस पर दलील है। लेकिन विलायत खासा और निस्बत खासा उस ताल्लुक माल्लाह को कहते हैं जिसके लाजिमी चीजों में से दो चीजें निहायत जरूरी हैं। एक चीज जिक्र की कसरत, दूसरी चीज दवा में ताअत, हमेशा उनके हुक्म की तामील में लगे रहना। बगैर इन दो चीजों के निस्बत खासा हासिल नहीं हो सकती। ये दो चीजें याद रखना तो मुश्किल नहीं है ना। इस निस्बत खासा में सालिक को, इस रास्ता चलने वाले को, अल्लाह को चाहने वाले को और अल्लाह को पाने की कोशिश करने वाले को अल्लाह ताला से ऐसा कभी ताल्लुक हो जाता है कि गफलत मकदार के एतबार से भी, कैफियत के एतबार से भी निहायत हल्की हो जाती है। और ये साहेब निस्बत अदम निसियान और अदम जुहूल में, यानी अल्लाह को न भुलाने में, अवामिर के बजा लाने और नवाही अल्लाह के आकाम को पूरा करने में और अल्लाह के मना करदा चीजों से भरने बचने में इंतहाई चाहने वाले की तरह हो जाता है। आशिके मूल्या का लफ्ज इस्तेमाल किया है हमारे कबीर की इबारतों में। अरबी अल्फाज और उर्दू भी बहुत ऊंची किस्म की होने की वजह से अक्सर साथियों के समझ में नहीं आती, बजुर्ग उलमा हज़रात। खुलासा यह है कि इस साहेब निस्बत को तबअन, एक होती है अकलन, एक है तबअन, तबीयत ही उसकी ऐसी हो जाती है, शरीयत उसकी तबीयत बन जाती है। जैसा बदलो नमाज पढ़े तो बेचैनी होती ना, नमाज को जाना बोले तो बेचैनी रहती, मस्जिद में बैठना बोले तो बेचैन बेचैन रहती, नमाज अदा करना बहुत मुश्किल रहता। तो ये काम शुरू करे तो उनमें बेचैनी होती, लेकिन बाद लोग ऐसे होते हैं कि जब तक के मस्जिद में रहे सुकून से, नमाज अदा करने से उनको सुकून हासिल हो जाता, नमाज ना हो तो बेचैनी बेचैनी रहती। तो क्या मतलब हुआ इसका कि इबादत गोया तबीयत बन गई। खुलासा यह है कि साहिब निस्बत को तबअन दीन हक की मुखालफत, इस्लाम की खिलाफ वर्जी ऐसी गिरा और मकरूह होती है जैसे आम मोमिनीन को अकलन। जो भी साहिब ईमान वाला है वो अल्लाह की नाफरमानी को या दीन की खिलाफ वर्जी को अकलन बुरा समझता है, लेकिन साहिब निस्बत खासा तबअन बुरा समझने लगता है। इतना फर्क पैदा हो जाता है। जैसा कि हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ईमान की हलावत वाले को कुफ्र की तरफ लौटने से ऐसी घबराहट होती है जैसे आग में डाले जाने से घबराता है, यानी नफरत और कराहत वहशत तबीयी बन जाती है कुफ्र वगैरह से। تو ایمان دو قسم کا ہوا، ایک وہ جو حلاوت کے ساتھ ہو، یہ وہی ایمان ہے جو نسبت خاصہ کے ساتھ ہوتا ہے، اور دوسرا وہ جو بغیر حلاوت کے ہو، یہ وہ ایمان ہے جو نسبت عامہ کے ساتھ ہوتا ہے، جس کو نبی کریم صلی اللہ علیہ وسلم نے دوسری جگہ بیان فرمایا کہ ایمان دو ہیں، ایک وہ جس کا حاصل کرنے والا جہنم میں داخل نہیں ہوگا، دوسرا وہ جس کا حاصل کرنے والا جہنم میں ہمیشہ نہیں رہے گا۔ یہ وہ ہے جو بغیر حلاوت کے ایمان کے، تو اس حلاوت و ایمان کی تحصیل کے لیے ہی، ایمان کی حلاوت کے حاصل کرنے کے لیے ہی تمام اذکار اشغال کا طریق اختیار کیا جاتا ہے، تدبیر ہے تمام اذکار و اشغال سے غایت مقصود، انتہائی جو مقصود ہے اور جو غرض اصلی ہے وہ نسبت خاصہ کا حاصل کرنا ہے، اور اس نسبت کا حاصل کرنا واجب ہے۔ پس کثرت ذکر اور دوام طاعت کا واجب ہونا ظاہر ہے، ذکر قلیل تھوڑا ذکر، جو ذکر کثیر زیادہ ذکر کی ضد ہے، اس کو حق تعالی نے منافقین کی مذمت میں بیان فرمایا ہے، ارشاد ہے لا یذکرون اللہ الا قلیلا، یعنی منافقین اللہ کو بہت تھوڑا یاد کرتے ہیں۔ معلوم ہوا کہ کثرت ذکر مطلوب ہے، جس طرح دوام طاعت مطلوب ہے، ہمیشہ فرمانبرداری، پس بندوں کی جانب سے کثرت ذکر اور دوام طاعت ہوتا ہے، اور بندوں کے خالق کی جانب سے رضا ہوتی ہے، ہماری طرف سے دو چیزیں، ان کی طرف سے رضا ملتی، تو اس طرح رضی اللہ عنہم و رضو عنہ کا مصداق ہوتا ہے۔ دیکھو قرآن پاک میں فرمایا رب تعالیٰ نے والسابقون الاولون من المہاجرین والانصار والذین اتبعوهم بإحسان رضی اللہ عنہم و رضو عنہ، پہلے پہل اسلام میں سبقت کرنے والے مہاجرین ہوں کہ انصار ہوں، اور وہ لوگ جو ان کی پیروی کریں عمدگی کے ساتھ، ان سب کے بارے میں اللہ تعالیٰ فرما رہے ہیں رضی اللہ عنہم و رضو عنہم، اللہ ان سے راضی اور وہ اللہ سے راضی۔ پس ثابت ہوا کہ گناہوں کا ارتکاب کرنے والے کو نسبت خاصہ، جو ایک خاص اصطلاحی لفظ ہے، اس کا حصول نہیں ہوتا، نسبت خاصہ حاصل نہیں ہوتا۔ الحاصل یہی نسبت وہ قرب ہے جس کا حاصل کرنے کا حکم دیا گیا ہے، اور اس کا طریقہ صرف اعمال صالحہ ہے جو اختیاری ہیں، نہ کہ کیفیات حالات غیر اختیاری، جن کا قرب مذکور میں ذکر کیے ہوئے اللہ کی نزدیکی میں کچھ دخل نہیں، مگر اکثر طریق اصل، مگر اکثر اہل طریق اختیاریات کو چھوڑ کر، مگر اکثر اصل طریق یعنی اختیاریات کو چھوڑ کر غیر اختیاریات کے درپے ہوتے ہیں، اور یہ سخت مضر اور نسبت کے حاصل ہونے میں بڑی رکاوٹ ہے۔ پتہ نہیں سمجھ میں آیا یا نہیں آیا، ذکر کرنے کے درمیان میں یا لگے رہنے کے صورت میں آدمی میں جس چیز کا خیال رکھنا ہے وہ کیا ہے؟ کہتے ہیں کہ اعمال صالحہ میں لگے رہنا، نیک اعمال میں لگے رہنا، جو ان کا مطلوب ہے اس کو پورا کرنے میں لگے رہنا، نماز کا حکم و نماز، روزے کا حکم و روزہ، زکات کا حکم و زکات، حج کا حکم و حج، ذکر کا حکم و ذکر، تلاوت کا حکم و تلاوت، صدقے کا حکم و صدقہ، خیر خائی کا حکم و خیر خائی، امر بالمعروف کا حکم ہو تو امر بالمعروف، نہی عن المنکر کا حکم ہو تو نہی عن المنکر، جو حکم ہے وہ پورا کرتے رہنا۔ کیا نہیں سوچنا؟ کیفیات حالات یہ نہیں رہنا، اتنا ذکر کر رہا ہوں کوئی کیفیت نہیں، کوئی حال نہیں بدل رہا۔ پہلے کے لوگ تو ہوا میں اڑ کے چلے جاتے تھے، میرے کو تو لونا بھی میسر نہیں، حالانکہ اتنا ذکر کر رہا ہوں۔ ان کا حال ایسا عجیب تھا، ایسا عجیب تھا، وہ حق کے نعروں میں لگے رہتے تھے، वो अपने आप से बिल्कुल जी दूसरी दुनिया में पहुंच गए थे, उनकी ये कैफियत थी, उनकी ये करामत थी, उनसे ऐसा सरदर्द हुआ, उनसे वैसा सरदर्द हुआ, यहाँ कुछ भी नहीं हो रहा। ये हालात में कैफियत में लग जाते। कहते हैं असल तरीक यानी इख्तियारी चीजों को छोड़कर गैर इख्तियारी चीजों के दर पे होते हैं। ये तो गैर इख्तियारी चीजें हैं और ये सख्त नुकसान देने वाली चीज है। हालात कैफियत का अगर कोई ख्वाहिशमंद है तो ये सख्त नुकसान देने वाली चीज। हुक्म पूरा करो बस, बहुत आसान सबक है। जो हुक्म है बस वो पूरा करो। आपने पर्चा लिखा, घर में नाश्ता नहीं तैयार हुआ था, भूख का तकाजा था, तबीयत आमादा नहीं थी, मगर दो घंटे का ढाई घंटे का टाइम था जी। नतीजे में जो है वो कब लिखूंगा, कब खत्म होगा, कब मेरे को छोड़ेंगे, कब मेरा पर्चा लेंगे, कब जाऊंगा, कब खाऊंगा, मुझे विषय नहीं है, तकलीफ है, उलझन है, आमादगी नहीं है लिखने को, मगर चूंकि दूसरे टाइम में लिख नहीं सकते, दूसरे वक्त में नहीं लिख सकते, तो ऐसी जरूरत है लिखना है। तो एक वो है जो अच्छा खा के पी के इत्मीनान से तमाम जरूरियात से फारिग होके ख्वाहिश के मुताबिक तीसरे हुक्म तक इस्तेमाल करके आके बैठ के बड़े शौक से पर्चा लिखना। और दूसरा वो है जिसने तकलीफ वाली हालत में बेचैनी की हालत में लिखा मगर लिखा पूरा पर्चा, कामयाब है कि नहीं है? लिखते वक्त में कैफियत कुछ भी नहीं है, लिखते वक्त में कैफियत नहीं है मगर लिख दिया, हुक्म पूरा कर दिया, कामयाब है कि नहीं है? बस उसको देखो। एक छोटी सी बात सुनाते हुए बात को खत्म कर रहा हूं। वो जो अल्लाह ताला से खास निस्बत, खास ताल्लुक, खास नजदीकी और कुर्ब की दौलत मिलती है, इसके भी दो एतबारात हैं। कुर्ब की दो किस्में हैं, एक कुर्ब फराइज, दूसरे कुर्ब नवाफिल। कुर्ब फराइज का समझना तो जरा मुश्किल है, तो मैं जरा सरसरी सुना दे रहा हूं, बाकी उसकी मजीद तफसील आज नहीं सुनाई जाएगी। कुर्ब फराइज ये है कि इंसान तमाम मौजूदात के इदराक से फना हो जाए, जितनी चीजें हैं उन सब से आदमी नजरों को हटा ले और उसका उसके अंदरून में उसका कोई असर बाकी ना रहे, उसकी नजर में सिवाय अनवार इलाही के कुछ भी ना रहे, मां सिवल्लाह से नजर उठ जाए, अल्लाह के गैर से नजर उठ जाए, फना फिल्लाह का यही मतलब है। ये कुर्ब फराइज का समरा है। ये मुख्तसर सी बात है, तशरीह नहीं है अभी इसकी। कुर्ब नवाफिल ये है कि सालिक से इंसानी सिफात जाहिल हो जाए और अल्लाह जल्ले शानहू की पसंदीदा जो सिफात हैं वो हासिल हो जाए, सिबगतल्लाह और तखल्लुकु बि अखलाकिल्लाह का मिज़ाक हो जाए। अल्लाह ताला फरमाना सिबगतल्लाह, अल्लाह के रंग में रंग जाओ, यानी अल्लाह के जो औसाफ हैं, अल्लाह के जो अखलाक हैं उसको इख्तियार करो। हदीस में आता है तखल्लुकु बि अखलाकिल्लाह, अल्लाह ताला रहम फरमाने वाले हैं, हमारे अंदर रहम दिली हो, अल्लाह ताला मदद फरमाने वाले हैं, हमारे अंदर मदद का मुआवनत का जज्बा रहे, अल्लाह ताला खिलाने वाले हैं, पिलाने वाले हैं, जरूरतमंदों को खिलाने पिलाने का हमारे अंदर भी रग़बत रहना, अल्लाह तबारक व ताला बहुत सौंकी ऐबों को मुसलसल छुपाते रहते हैं, सिफत है ना उनकी, हमारे सामने भी किसी की कोई खराबी आ गई तो छुपा देना। अल्लाह की नाफरमानी बहुत सारे लोग करते रहते हैं लेकिन परवरदिगार आलम माफ करते रहते है ना, कोताहियां हमारे मुकाबले में भी लोग करते रहे हम भी माफ करते रहे। समझ में आने के वास्ते चंद चीजें बतला रहा हूं मैं कि क्या मतलब है अल्लाह के औसाफ और अल्लाह के अखलाक को इख्तियार करने का। कुर्ब नवाफिल ये है कि सालिक से इंसानी सिफात जाहिल हो जाए और अल्लाह जल्ले शानहू के पसंदीदा औसाफ हासिल हो जाए, صبغت اللہ تخلق بھی اخلاق اللہ کا مصداق ہو جائے. جب بندہ مومن ریاضت و مجاہدہ کرتا ہے تو اس کے صفات رذیلہ، خراب عادتیں، شہوت کے تقاضے، غضب اور غصے کے تقاضے زائل ہو جاتے ہیں، اور اس کے نفس میں ایک ملکہ راسخہ مضبوطی کے ساتھ حاصل شدہ یا قوت، حق تعالیٰ کی مرضیات سے محبت کا اور حق تعالیٰ کی نامرضیات سے بغض کا پیدا ہو جاتا ہے. اس کے اندرون میں عادت، اچھائی کی عادت اس قدر پختہ ہو جاتی ہے، اس کو کہتے ہیں ملکہ راسخہ، کہ اللہ کی مرضیات سے محبت اور اللہ کی نامرضیات سے بغض پیدا ہو جاتا ہے، جس سے بلا تکلف اچھے اعمال صادر ہوتے ہیں. اعمال حسنہ، افعال محمودہ، بہترین اعمال، پسندیدہ اعمال اس سے سرزد ہوتے ہیں، اور برے اعمال اور بری حرکات قریب قریب معدوم ہو جاتے ہیں. ایسے شخص کے متعلق حدیث میں آیا ہے، فَإِذَا أَحْبَبْتُهُ كُنْتُ سَمْعَهُ الَّذِي يَسْمَعُ بِهِ وَبَصَرَهُ الَّذِي يَبْصُرُ بِهِ وَيَدَهُ الَّتِي يَبْطِشُ بِهَا وَرِجْلَهُ الَّتِي يَمْشِي بِهَا، رواہ البخاری. اللہ تعالیٰ فرماتے ہیں، میں اس کا کان، آنکھ، ہاتھ، پاؤں بن جاتا ہوں. مطلب یہ ہے کہ اس کے اعضاء و جوارح سے تمام افعال میری اپنی مرضی کے موافق سرزد ہوتے ہیں، یعنی اللہ تعالیٰ کی مرضی کے مطابق سرزد ہوتے ہیں. اس مرتبے کا حاصل ہونا کثرت نوافل پر ہے. نفلی جو اعمال ہوتے ہیں وہ کثرت اعمال، ایک ہے روزہ، رمضان کا روزہ، نوافل روزے، ایک ہے زکات، فرض زکات، صدقات و خیرات، ایک ہے نماز پانچ وقت کی، اور ایک ہے نوافل کی کثرت. تو نفل، دیگر تمام شعبہ جات میں جو زائد اعمال ہوتے ہیں، ہر شعبے میں ہیں، وہ سب نوافل میں داخل. اس مرتبے کا حاصل ہونا کثرت نوافل پر ہے. حدیث مذکور سے پہلے جملہ ہے، لا یزال عبدی یتقرب الی بالنوافل، یعنی مسلسل میرا بندہ مجھ سے تقرب حاصل کرتا رہتا ہے نوافل کے ذریعے سے، یہاں تک کہ میں اس سے محبت کرنے لگتا ہوں. جب میں محبت کرنے لگتا ہوں تو اس کے گویا اعضاء و جوارح بن جاتا ہوں. اور مجاہدہ ریاضت میں تکثیر نوافل لازم ہے. مجاہدے میں، ریاضت میں تکثیر نوافل، نفل اعمال کا زیادہ زیادہ کرنا لازم ہے، خواہ نماز، روزہ، کثرت مراقبات، مباح چیزوں کو کم سے کم کرنا. اسی لیے صوفیہ کرام حدیث کی اتباع میں اس مرتبے کو قرب نوافل کہتے ہیں. اور چونکہ اس میں صفات و افعال رذیلہ کا ازالہ ہوتا ہے، اس لیے اس کو فنائے صفات سے بھی تعبیر کرتے ہیں. عام لوگوں کے لیے تو اصطلاحات یاد نہیں رہتی، لیکن مولوی برادری کو ذہن میں رکھنا چاہیے. الحاصل، قرب نوافل میں انسانی صفات زائل ہو جاتی ہیں، اور حق تعالیٰ جل شانہ کی پسندیدہ صفات حاصل ہو جاتی ہیں، اور اس طرح سالک صبغت اللہ اور تخلق بھی اخلاق اللہ کا مصداق بن جاتا ہے. اس حالت کو قرب نوافل کہتے ہیں. جب تعلق قائم ہو جاتا ہے تو پھر اس سلسلے میں جو تفصیلات وغیرہ آتی رہتی ہیں، یا اس کے لیے جو اصطلاحات ہیں، یا اس کے لیے جو روایات ہیں، اس کو سنا دیا گیا ہے کہ جب تعلق قائم ہو جاتا ہے تو پھر بندے کی یہ حالت ہوتی ہے، اور اس حالت کے نتیجے میں پروردگار عالم سے حاصل ہونے والی جو نزدیکی ہے اس کا یہ نام ہے، اور اس حالت کو حاصل کرنے کے لیے کیا کرنا چاہیے وہ آپ کو بتایا گیا ہے کہ کثرت نوافل کا اہتمام ہونا چاہیے. بس اللہ تعالیٰ اپنے فضل و کرم سے اس مذاکرے کو قبول فرمائے، اور جو کچھ بات مذاکرے میں آ رہی ہے اللہ تعالیٰ سنانے والے کو، سننے والوں کو، سب کو اس کے مطابق اپنی زندگی گزارنے کی توفیق عطا فرمائے. اللہم لک الحمد کلہ ولک الشکر کلہ، ربنا آتی نفوسنا تقواہا وزکیہا انت خیر من زکاہا انت ولیہا مولاہا. یا رب صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق. معرفه اللي هي من اللهم نور قلوبنا بنور معرفته اللهم اجعلنا نورا وزدنا علما يا حي يا قيوم برحمتك نستغيث نسألك أن تحيي قلوبنا بذكرك وتنور قلوبنا بنور معرفتك اللهم طهر قلوبنا عن غيرك اللهم اجعلنا نورا وزدنا علما اللهم اجعلنا نورا وزدنا علما اللهم ارزقنا حبك وحب رسولك وحب من يحبك وحب عمل يقربنا إلى حبك ربنا تقبل منا إنك أنت السميع العليم تب علينا إنك أنت التواب الرحيم وصلي وسلم وبارك على سيد المرسلين.